أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لأهله والصلاة لأهلها. گفتگو ہماری کتاب عدل الہی کے مختلف مقدماتی پہلوؤں پر تھی اور آج انشاءاللہ ہم اس کی پہلی بحث میں داخل ہو رہے ہیں. مقدمے کے بعد جو پہلی فصل ہے یا پہلا ٹاپک ہے وہ ہے حقیقت موضوع. یہ بحث ہم نے آپ کو بتا دی تھی کہ اشاعرہ اور عدلیہ کے درمیان ایک اختلاف تھا کہ اشاعرہ عدل الہی کے قائل نہیں تھے، اگرچہ وہ عدل الہی کو مانتے تھے لیکن جس انداز میں انہوں نے تفسیر کی اس کا لازمی نتیجہ یہ نکلتا تھا کہ وہ عدل الہی کے منکر تھے. خود سے نہیں کہتے تھے یہ بات، خود سے کہتے تھے ہم پروردگار کی عدالت کے قائل ہیں، لیکن جب ان سے پوچھا جاتا تھا کہ اس کا کیا مطلب ہے کہ آپ قائل ہیں، تو جو تفسیر کرتے تھے، جو بتاتے تھے کہ ہم یہ مانتے ہیں، تو اس کا ایک حتمی یہ نتیجہ نکلتا تھا کہ وہ منکر عدل الہی ہے. اور اس کے مقابل میں عدلیہ کہ جس میں معتزلہ اور مسلک تشیع و مسلک امامیہ ہے، وہ عدل الہی کو مانتے ہیں. تو شہید نے اساسی بحث میں داخل ہونے سے پہلے اس چیز پر بحث کی کہ موضوع عدل کے کیا معنی ہے، اور یہ بہت ہی انتہائی مفید بحث ہے کہ یہ جو ہم لڑ رہے ہیں، یہ جو ہم گفتگو کر رہے ہیں، اختلاف ہمارے ظاہر ہو رہے ہیں، ایک عدل کو مانتا ہے، ایک عدل کو نہیں مانتا، تو یہ عدل کے معنی کیا ہیں، کس معنی عدل اور کون سے معنی ظلم پر ہمارا اختلاف ہے، پہلے اسے ہمیں واضح کرنا چاہیے. اور آپ جانتے ہیں کہ علماء منطق بھی اس چیز پر بہت زور دیتے ہیں کہ آپ اصل بحث میں داخل ہونے سے پہلے اور اصل گفتگو کرنے سے پہلے اس کے موضوع کو واضح کریں کہ آپ کس چیز پر گفتگو کرنا چاہتے ہیں. اور ہمارے یہاں بہت ساری ایسی ابحاثیں ہیں جو مختلف گروپس میں مختلف لوگوں کے درمیان رائج ہیں. آپ دیکھتے ہیں اپنے علاقوں میں، اپنے محلوں میں اور اپنی اسکولوں میں، یونیورسٹیز میں، کالجز میں، بہت ساری ایسی بحثیں ہیں جو ہمارے یہاں داخل ہو چکی ہیں جس کے موضوعات کا ہمیں علم نہیں ہے. مثلا خود تشیع کے اندر بہت ساری بحثیں ہیں کہ مثلا ایک کہتا ہے تم اصولی ہو یا اخباری ہو، اسے اصولی کی تعریف اور اخباری کی تعریف نہیں معلوم ہوتی. یا گفتگو کرتے ہیں غالی پر، مقصر پر، تو اسے غالی کا معنی کیا ہے، مقصر کا کیا مطلب ہے، کیا مفہوم ہے. ہر شخص نے اپنے ذہنیت کے مطابق ایک تعریف بنا رکھی ہے. یہ اسی طرح گفتگو کرتے ہیں ولایت فقیہ پر، تو جو حمایت کرتے ہیں یا جو مخالفت کرتے ہیں، ان کے لیے سب سے پہلے ضروری امر یہ ہے کہ وہ جانیں کہ یہ کیا ہوتا ہے، اس کی تعریف اور ڈیفینیشن کیا ہے. تو شہید نے بھی اسی بحث سے شروع کیا کہ عدل الہی کی ڈیفینیشن کیا ہے، پہلے ہم آپ کو یہ بتاتے ہیں. تو انہوں نے کہا عدل الہی کے چار معنی ہیں اور ہماری گفتگو ان چار میں سے فقط ایک معنی کے اندر ہے. اس وجہ سے ہمیں چاروں معنی بتانا پڑیں گے تاکہ ہم یہ بتائیں کہ ہماری گفتگو اور محور بحث کون سا معنی ہے. سب سے پہلا معنی جو عدل کا ہے وہ ہے عدل یعنی حکمت عملی. حکمت عملی ایک اصطلاح ہے، اس کا مطلب یہ ہے کہ عدل کا مطلب کہ انسان دوسروں کے حقوق کو ادا کرے، وہ حقوق جو دوسروں کے حقوق ہیں، جو اس کی گردن پر ہے، اسے ادا کریں، اس کو کہتے ہیں عدل. جیسے اگر باپ اپنے بچوں کے حقوق ادا کر رہا ہے تو اس کو کہیں گے باپ عدل کر رہا ہے. بچے اگر اپنے والدین کے حقوق ادا کر رہے ہیں تو کہا جائے گا بچے عدل کر رہے ہیں. استاد اگر شاگرد کے حقوق کی رعایت کر رہا ہے تو اس کو کہا جائے گا استاد عادل ہے. اسی طرح ہم اس حکمران کو عادل حکمران مانتے ہیں या उस सदर या वजीर आजम को जो रियाया के हुकूक को अदा करती है, हम कहते हैं ये आदिल शख्स है। इसके मुकाबिल में वो शख्स जो दूसरों के हुकूक का ख्याल नहीं रखता, दूसरों के हुकूक अदा नहीं करता, उसको कहा जाता है ये शख्स जालिम है। उस कंपनी के मैनेजर को जालिम कहा जाता है जो उस कंपनी के जो मुलाजिमीन है उसके हुकूक की रियायत नहीं करता। क्या हमारी अदल और जुल्म में और अदल इलाही में जो हमारी बहस है वो इस माना में है? इस माना में हम कहते हैं कि खुदा आदिल है या खुदा आदिल नहीं है? कतअन नहीं, इस माना में हमारी बहस नहीं है। ये माना कि खुदा आदिल है यानी खुदा दूसरों के हुकूक को अदा करता है, इस माना में ना, कतअन इस माना में नहीं है। क्यों इस माना में क्यों नहीं है? क्योंकि इस माना में अदालत उस वक्त मफहूम पैदा करती है कि जब दो चीज़ें हों, एक औलवियत जिसे प्रायोरिटी कहते हैं और दूसरा हुकूक जिसे राइट्स कहते हैं। इज्तमाई बशर में ये दोनों चीज़ें मफहूम पैदा करती हैं। ज़ात परवरदिगार में औलवियत और हुकूक नाम की कोई चीज़ नहीं। इंसानी माहौल में, इंसानी बशर में एक दूसरों के एक दूसरे पर हुकूक हैं या औलवियत हैं। मिसाल के तौर पर एक जगह एक कंपनी में एक जॉब की वैकेंसी है, एक मैनेजर की पोस्ट पर मिसाल के तौर पे जॉब की वैकेंसी है, तो मैं बिलफर्ज उस जॉब का अहल था, जो डिग्री चाहती थी वो डिग्री मेरे पास थी, मैंने फर्स्ट डिवीज़न से मिसाल के तौर पे उसे पास किया था, या जो तजुर्बा उन्हें रिक्वायरमेंट्स था वो तजुर्बा और वो सारी चीज़ें मेरे पास थी। उसके बावजूद भी उस कंपनी के जो सीईओ था या जो हेड था उस कंपनी का, उसने ये जो पोस्ट थी ये किसी और को दे दी, अपने किसी कज़न को दे दी, अपने दोस्त के बेटे को दे दी। तो आवाम में कहा जाएगा कि ये शख्स ने जुल्म किया। क्यों? क्योंकि असल हक मेरा था, मैं औलवियत रखता था, लेकिन उसने किसी और को दे दी, मसलन एक और दूसरे शख्स को दे दी, तो ये जुल्म हो गया। या अदल उस वक्त माना पैदा करता है जब कोई किसी पर मिल्कियत रखता हो। मसलन इस ये जो मेरे जेब में अभी मोबाइल फ़ोन है, मैं इसका मालिक हूँ। अगर एक शख्स आता है और इस मोबाइल फ़ोन को मुझसे छीन लेता है, तो इज्तिमाए बशरियत में कहा जाएगा इस शख्स ने मुझ पर जुल्म किया कि मेरी मिल्कियत को मुझसे छीन लिया। बस जब भी इज्तिमाए बशर में अगर कोई शख्स औलवियत रखता है या मिल्कियत रखता है, और अगर उसकी औलवियत का, उसकी प्रायोरिटी का या उसकी मिल्कियत का लिहाज नहीं रखा जाता, तो अफराद में, अवाम में कहा जाता है कि उस शख्स पर जुल्म हुआ है। लेकिन अल्लाह और ज़ात परवरदिगार में जब ये बात आती है, तो उस वक्त हम ये नहीं कह सकते कि वो नऊज़ु बिल्लाह मिन ज़ालिक किसी के हुकूक का रियायत नहीं करेगा। क्यों? क्योंकि परवरदिगार के यहाँ कोई हक ही नहीं रखता। इंसान एक दूसरे के मुकाबले में हुकूक पैदा करते हैं, जैसा कि अमीरुल मोमिनीन ने भी नहजुल बलागा में इस चीज़ को इरशाद फरमाया कि हर शख्स, अगर मेरा हक है किसी पर तो उसका भी हक मेरे ऊपर है, अगर एक बच्चा है और बाप का हक है उसके ऊपर तो बाप का हक भी बच्चे पर है। यानी दुनिया में हर जगह दो तरफ़ैनी मामला है, दो तरफ हैं। फ़कत ज़ात परवरदिगार ऐसी ज़ात है कि किसी का भी हक उसकी गर्दन पर नहीं है, क्योंकि वो मालिक ए कायनात है, वो मालिक ए कुल है, वो कादिर ए मुतलक है, वो खालिक है। तो उसका हक, किसी का हक उसी गर्दन पर नहीं है कि ये बात की जाए कि परवरदिगार अपने हक को अदा करता है या अपने हक को अदा नहीं करता। असलन ये मफहूम वहाँ माना ही नहीं पैदा करते। ऐसा नहीं कि ये माना पैदा करते हैं उसके बाद हम कहते हैं कि चूंकि परवरदिगार खैर मुतलक है, परवरदिगार खालिक के कायनात है, परवरदिगार करीम है, रहीम है, गफूर है और इसी तरह हकीम है, इस वजह से वो दूसरों के हुकूक की रियायत करते हैं, ना ना ऐसा नहीं है। बल्कि कोई उस पर हक ही नहीं रखता कि ये कहा जाए कि वो उसकी रियायत करता है, या कोई औलवियत नहीं रखता। वो खालिक के कायनात है, वो मालिक के कुल है, लहू मुल्कुस समावाति वल अर्ज़ है। تو اس معنی میں عدل الہی پہ جو گفتگو ہوتی ہے کہ اشاعرہ کو کہا جاتا ہے کہ یہ عدل الہی کے منکر ہے، یا عدلیہ جو مسلک ہے جس کے اندر مرکب ہے، کمبینیشن ہے، معتزلہ بھی آ جاتے ہیں اور مسلک امامیہ بھی آ جاتا ہے، اسے کہا جاتا ہے کہ یہ عدل الہی کو مانتے ہیں. تو عدل اس معنی میں نہیں ہے جس معنی میں ہمارے معاشرے میں رائج ہے، جس معنی میں بشر کے اندر، اجتماع بشر کے اندر رائج ہے، کہ عدل کا مطلب کہ کسی کی حقوق کی رعایت کرنا، اور ظلم کا مطلب کسی کے حقوق کو پائمال کر دینا، اس معنی میں نہیں ہے. وصلی اللہ علی محمد وآلہ الطاہرین.